وائس آف امریکہ کی اردو سروس سننے والے تمام سامعین کو خوش آمدید. میں ہوں آپ کا میزبان کوکب فرشوری, اور آج کے جہاں رنگ میں ہم جن موضوعات پر بات کریں گے ان میں شامل ہے پاکستان میں پیش کیا جانے والا جو کہ پاکستان تحریک انصاف کی حکومت کا پہلا بجٹ ہے, اس کے علاوہ جو قبائلی ڈسٹرکٹس ہیں, قبائلی اضلاع ہیں, وہاں پر الیکشن ملتوی کر دیے گئے ہیں, مؤخر کر دیے گئے ہیں, بلکہ 20 جولائی تک اس پہ ہم بات کریں گے. اور ظاہر ہے کرکٹ ورلڈ کپ پر تو بات ہوگی ہی, پاکستان اور آسٹریلیا کے درمیان میچ جاری ہے. جس وقت تک ہم اس ٹاپک پہ پہنچیں گے اس وقت تک مزید ڈیولپمنٹس ہو چکی ہوں گی. ان تمام موضوعات پر بات کرنے کے لیے ہمارے ڈسٹنگوشڈ گیسٹ ہمارے ساتھ موجود ہوں گے, ہم ان سے بات کریں گے. پروگرام کے آغاز میں ہم بات کریں گے, جیسا کہ میں نے پہلے عرض کیا, بجٹ سے متعلق. یہ پاکستان تحریک انصاف کی حکومت کا پہلا بجٹ ہے جو اس نے پیش کیا, اور جیسا کہ ہم اس سے پہلے پاکستان میں روایت رہی ہے, دیکھتے آئے ہیں کہ جب بجٹ پیش کیا جاتا ہے تو حکومت کی طرف سے یہ کہا جاتا ہے کہ یہ بجٹ قوم کے اور ملک کے مفاد میں ہے, اور اس سے بہتر بجٹ جن حالات کا سامنا حکومت کو ہے, جن معاشی مشکلات کا سامنا حکومت کو ہے, اس سے بہتر بجٹ نہیں پیش کیا جا سکتا تھا. لیکن جو حزب اختلاف کی جماعتیں ہوتی ہیں, جو اپوزیشن پارٹیز ہوتی ہیں, وہ ظاہر ہے کہ اس پر تنقید کرتی ہیں, اور وہ اسے ہم عام فہم الفاظ میں کہیں تو عام دشمن بجٹ کے طور پر پیش کرتی ہیں. اور اس دفعہ بھی کچھ مختلف نہیں ہوا, ہم اسی طرح کے بیانات دونوں جانب سے سن رہے ہیں. لیکن ہماری کوشش ہوگی کہ ہم جو ایکسپرٹس ہیں, جو بجٹ کو سمجھتے ہیں, عام آدمی کی نظر میں تو یہ نمبرز کا گورک دھندا ہوتا ہے, مگر جو ایکسپرٹس ہیں وہ ان چیزوں کو سمجھتے ہیں. اور ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر موجود ہیں ایکسپرٹ, بہت موزوں ایکسپرٹ اس ٹاپک پہ بات کرنے کے لیے, زبیر موتی والا جو کہ پریزیڈنٹ ہیں پاکستان افغانستان جوائنٹ چیمبر آف کامرس کے, ان سے بات کرتے ہیں. موتی والا صاحب, آپ کو شو میں خوش آمدید.
تھینک یو سر.
تو پہلے تو عام فہم الفاظ میں عوام کے لیے بتائیے, جب بھی بجٹ آتا ہے ایسا لگتا ہے دو بجٹ پیش کیے گئے ہیں, ایک بجٹ وہ ہوتا ہے جسے کہ اپوزیشن پریزنٹ کر رہی ہوتی ہے, دوسرا بجٹ وہ ہوتا ہے جسے کہ حکومت پیش کر رہی ہوتی ہے. عام آدمی کے لیے آپ بتائیے کہ یہ بجٹ کیسا ہے.
دیکھیے جی, آپ کی بات بالکل ٹھیک ہے کہ جب بھی بجٹ آتا ہے تو اس طرح کی جو ہے باتیں ہوتی ہیں, لیکن ون ہیز ٹو بی ریئلسٹک. جو حالات اس وقت ہماری معیشت کے ہیں اس میں ڈیفیکلٹ بجٹ تو ڈیفینیٹلی ہے جی. اٹ واز ڈیفیکلٹ ٹو فارم اے بجٹ, اور خاص طور پر ان حالات میں جب ہم آئی ایم ایف کا پروگرام لینے جا رہے ہیں, اور آئی ایم ایف کے پروگرام کو اگر ہم نے لینا ہے تو پھر ہم نے جو ہے نا آئی ایم ایف کی کنڈیشنز کو بھی میٹ کرنا ہے. اینڈ دیر کنڈیشن از آف کورس کہ ان کو آپ کی ابلٹی ٹو پے کو وہ چیک کرتے ہیں, اور ابلٹی ٹو پے کو بڑھانے کے لیے وہ آپ سے مختلف ڈیمانڈس کرتے ہیں. آپ کی بجلی کے نرخوں میں اضافہ, آپ کی بہت ساری جگہوں پر آپ سمجھ رہے ہیں جو آئی ایم ایف کا ہوتا ہے, تاکہ آپ کے پاس ریونیو آئے اور آپ ان کے پیسے واپس کر سکیں. بالکل سمپل سمپل ہے. کسی بھی آپ بزنس کے لیے جب آپ قرضہ لینے جاتے ہیں تو اس کے اندر یہی کار فرما ہوتا ہے کہ جی آپ نے کیا اس کے ساتھ کیا اور آپ کتنا کمائیں گے تو اسے واپس کریں گے. وہی پوزیشن ہماری ہے. تو اب اس پروسیس میں ہوا یہ ہے کہ جو آپ نے کہا نا کہ یہ پہلا بجٹ ہے پی ٹی آئی کا, یہ پہلا بجٹ نہیں ہے. ریوائزڈ بجٹ ایک انٹیریم کے اندر اسد عمر صاحب نے بھی پیش کیا تھا, جن کے اندر جو پچھلی جو مفتا صاحب کا بجٹ تھا اس کو انہوں نے اس کے اندر کافی چینجز کر کے اس کو کیا تھا, جسٹ ٹو کیپ دا ریکارڈ سے. اب یہ جو بجٹ ہے اس لائٹ میں آیا کیوں, اس بجٹ کی ہم نے جب جیسے ہوتا تھا نا ہمیشہ کہ بجٹ آیا اور ہم نے جو مخالفت شروع کی, اسد عمر صاحب کے اس بجٹ کو جو میں اس کو کہوں ریوائزڈ بجٹ جو تھا وہ ہم نے اس کی بڑی تعریف کی تھی. وہ دیٹ واز انڈسٹری اورینٹڈ, ایکسپورٹ اورینٹڈ, اس میں کافی مراد تھی اور کافی اس سے بہتری بھی ہوئی اس ملک کے اندر. تو ان حالات کو دیکھ کر آج کی بجٹ کی جو کمنٹ ہے وہ یہ ہے کہ دے ہیو بیکاز آف دس کمپلشن آف مے بی بیکاز آف آئی ایم ایف اور وٹ ایور دی ریزنز آر, اٹ از اے ویری آپٹمسٹک ٹارگیٹ. دے ہیو کیپٹ اے ٹارگیٹ آف ٹیکس کلیکشن جو ہے 5,550 ارب روپے. اب پچھلا جو ٹارگیٹ تھا وہ 4,500 کا تھا, جو مس ہوا ہے 416 بلین سے, یعنی وی ہیو کلیکٹڈ 416 بلین لیس دین دی ٹارگیٹ اماؤنٹ. یعنی اس کا مطلب یہ ہوا کہ اکانومی سلو ڈاؤن بھی ہوئی ہے, انڈسٹری نے پرفارم بھی کم کیا ہے. پھر جب آپ ان کے ہی سروے رپورٹس آپ دیکھتے ہیں تو -3% گروتھ ہے لارج اسکیل مینوفیکچرنگ کے اندر, ایگریکلچر کے اندر بھی لیس ٹارگیٹ میٹ نہیں ہوئے 2% سے, کہیں 3% سے, کہیں مائنس چلا گیا ہے. تو ان تمام چیزوں کو اگر دیکھتے ہیں پھر اس کے بعد آپ 1500 ارب روپے کو آپ کہتے ہیں کہ میں اگلے سال زیادہ وصول کروں گا, یہ ہماری سمجھ میں نہیں آتا, اور کسی بھی سمجھدار آدمی کی سمجھ میں یہ بات نہیں آئے گی کہ ایسے کون سے آپ ٹیکسز لگا دیں گے. لیکن انہوں نے ٹیکسز بہت لگائے ہیں لیفٹ اینڈ رائٹ. میں سمجھتا ہوں کہ ایکسپورٹ کی انڈسٹری کو جو انہوں نے ٹچ کیا ہے, اٹ از ویری ڈینجرس. جو ہمارے پانچ زیرو ریٹڈ سیکٹرز تھے,
زبیر صاحب تھوڑا سا یہ جو آپ نے آخری آپ کا جو نقطہ ہے کہ انہوں نے ایکسپورٹ کے سیکٹر کو ٹچ کیا ہے, اس سے کیا مراد ہے آپ کی؟ تھوڑا سا اس کو ایلیبریٹ کریں گے پلیز.
دیکھیں, اس کی مراد ہماری بالکل سمپل یہ ہے کہ ایکسپورٹ کے ایک پانچ سیکٹرز ہیں پاکستان میں جو پرفارم کرتے ہیں, جو رسپانسبل ہیں پاکستان کے 80% ایکسپورٹ کا. اب وہ سیکٹرز میں وہ پانچ کون سے ہیں؟ ٹیکسٹائل جو کہ 58% ایکسپورٹ کرتا ہے, پھر کارپیٹ, لیدر, سرجیکل گڈس اینڈ اسپورٹس گڈس. پانچ سیکٹر ہیں جن کو, کیونکہ ایکسپورٹس کو ٹیکس آپ نہیں کر سکتے انٹرنیشنلی ایز اے ڈبلیو ٹی او سگنیٹری, کہیں دنیا میں بھی نہیں ہوتا, کیونکہ آئی کانٹ ٹیکس یو لیونگ ان یو ایس, سو آئی ہیو ٹو بی زیرو ریٹڈ. تو اس کے لیے ہوتا یہ ہے کہ جب آپ نے ٹیکس آپ نے مینوفیکچرنگ کی تو آپ نے ٹیکس جو پریویلنٹ ریٹ ہے اس سے آپ نے ٹیکس بھرا, اور گورنمنٹ جب میں ایکسپورٹ کر دوں تو اس کی ایکسپورٹ پروسیڈز کے ساتھ مجھے جو ہے وہ میرے جو پیسے میں نے بھرے ہیں سیلز ٹیکس سے اس کو واپس کرے. ٹھیک ہے, جب وہ واپس کرتے ہیں تو وہ واپس کرنے میں ہمیشہ فیل ہوئے, کیونکہ ہماری لیکویڈیٹی کرائسس بہت ہوتا ہے, کیش فلو کے مسائل بہت ہوتے ہیں, تو کبھی بھی گورنمنٹ جو ہے نا اس کو ٹائم پہ واپس نہیں کیا. آج جب کہ ہم زیرو ریٹنگ ریجیم میں ہیں, آج بھی ہم زیرو ریٹنگ ریجیم میں, پھر کہاں سے میرا ریفنڈ آیا؟ تو جو اور آئٹمس جو میں اپنے انپٹس میں ڈالتا ہوں جن کے اوپر سیلز ٹیکس ہے, ان کا صرف انپٹ لینے کے لیے مجھے آج یعنی 50 بلین سے زیادہ جو ہے نا میرے ریفنڈس باقی ہیں گورنمنٹ کی طرف. سیلز ٹیکس کے اندر ہمارے ڈی ایل ٹی ایل کلیمز ہیں وہ باقی ہیں.
زبیر صاحب
17% ایکسپورٹ پہ اگر آپ لگائیں گے تو آپ سوچ لیں کیا حال ہوگا.
زبیر صاحب آپ نے جو پوائنٹ ریس کیا ہے میں یہ لے کے جانا چاہوں گا جنید ماگدہ صاحب کے پاس جو کہ ہمارے ساتھ موجود ہیں, سب پریزیڈنٹ ہیں چیمبر آف کامرس کراچی. جنید صاحب ویلکم ٹو دا شو. یہ بتائیے کہ زبیر صاحب جس طرح سے فرما رہے تھے کہ حالات تو مشکل تھے آئی ایم ایف کے پروگرام کی وجہ سے, لیکن بعض اقدامات ایسے ہیں جو ان کی نظر میں درست نہیں ہیں, اور اس میں انہوں نے جو بات کی ٹیکس لگانے کی, ایکسپورٹس کو ٹیکس کرنے کی, آپ کا کیا ٹیک ہے؟ پہلے تو اس بجٹ پہ اپنا ٹیک بتائیے, اور پھر جو اسپیسیفکس جو موتی والا صاحب نے کی ہیں ڈسکس, اس پہ آپ کیا کہنا چاہیں گے؟
دیکھیں, بجٹ جو آیا ہے وہ جو لوگ یہ کہتے ہیں جو آپ نے ابھی شروع کی تھی بات, جو زبیر صاحب نے بات کی ہے ان ایڈیشن ٹو جو انہوں نے زبیر صاحب نے بات کی ہے وہ بالکل سب صحیح بات کی ہے. اس سے جو ہے نا ہماری اکانومی ٹھیک نہیں رہے گی, کیونکہ آپ نے ایکسپورٹ کی ساری انڈسٹری کو جو ہے وہ بینڈ کر دیا ہے کہ وہ دوبارہ آ کے کام نہ کرے. اب جب آپ یہ کہہ رہے ہیں کہ لوگ یہ کہتے ہیں کہ عوام دشمن بجٹ ہے, تو میں یہ بھی نہیں کہوں گا, میں یہ ضرور کہوں گا ان فرینڈلی بجٹ ہے, یا آپ اس کو آئی ایم ایف فرینڈلی بجٹ کہہ سکتے ہیں. اب جہاں تک بجٹ کے معاملات کا تعلق ہے, اب چیزیں آ گئی ہیں سامنے, کوارٹر فائنل شروع ہو گئے ہیں, پھر سیمی فائنل ہوگا اور پھر فائنل بجٹ آئے گا. آپ مجھے یہ بات بتائیں کہ گورنمنٹ کے دو پیرامیٹرز تھے, ایز آف ڈوئنگ بزنس اور کاسٹ آف ڈوئنگ بزنس ریڈیوس, یہ دونوں پیرامیٹر اس بجٹ کو ہٹ کر گئے ہیں. تو یا تو ان کو پہلے یہ دو پیرامیٹرز ہٹا دینے چاہیے تھے, یا یہ دو پیرامیٹرز کی لائن اپ میں یہ بجٹ کو لے آنا تھا. اب جہاں تک زبیر بھائی نے کہا کہ 5550 کا ٹارگیٹ لے کے چلے, جبکہ وہ 4135 وصول نہیں کر پائے, تو وہ لوگوں کو ریفنڈ کہاں سے دیں گے, اور یہ کہاں سے پیسہ آئے گا, اور یہ جمع کر بھی پائیں گے یا نہیں؟ اور دوسری طرف ایم ایس سی اسکیم چل رہی ہے, اسیٹ ڈکلیریشن اسکیم, ہم کہہ رہے ہیں کہ ٹھیک ہے اسیٹ ڈکلیریشن اسکیم کے اندر میں اگر کوئی راستہ مل جاتا تو یہ ان کو پہلے لائن تھی, یہ چیزیں ان کو لائن اپ پہلے کرنی تھی, تاکہ اس کی الائنمنٹ کے ساتھ پھر ان کو وہ بجٹ جو ہے اس کے مطابق اس کو سافٹ کر کے یہ لاتے. ہم یہ کہتے رہے کہ جی آپ کی ایف بی آر ویلو اور ڈی سی ویلو کو بھی آپ ٹھیک کر لیں, کیونکہ آپ کا سارا پیسہ جو ہے وہ ریئل اسٹیٹ میں پھنسا ہوا ہے, آپ اس کو ایمنسٹی میں لائیں, اس کی ویلو کو ٹھیک کریں, اور اس کے بعد اس کی الائنمنٹ کریں, اس الائنمنٹ کے ساتھ پھر آپ اس بجٹ میں آئیں. اب انہوں نے اس کے ساتھ جو ہے وہ اینٹی منی لانڈرنگ لا اور پھر اس کے بعد بے نامی لا جو ہے وہ اس کے ساتھ کلب کر دیا ہے, اور لوگوں کے اندر میں جب عمران خان صاحب نے جب ڈی ویلو کیا اور ہم سے کہا کہ جی یہ ہم نے جو ہے وہ ملک کی معیشت کو دیکھتے ہوئے کہ ہم نے کہا ٹھیک ہے ہم قربانی دے دیتے ہیں, انہوں نے کہا 2 مہینے کی دے دیں, زبیر صاحب بھی اسی میٹنگ میں موجود تھے, ہم نے کہا ہم 2 مہینے کی قربانی دے دیتے ہیں. اب ہمیں یہ نہیں پتا تھا کہ قربانی کے راستے میں ایک دوسری قربانی بجٹ میں بھی آ جائے گی, تو اب ہمارے ساتھ تو ذرا دھوکہ تو ہو گیا ہے, لیکن اب وہ قربانی جس کی ہم بات کر رہے ہیں, ہم نے یہ کہہ دیا ہے کہ آگے 2 مہینے کے بعد
ईद की कुर्बानी आएगी बकरा ईद की, उस कुर्बानी के बाद अब हमारी कुर्बानी कहीं नहीं रहेगी, हम बिल्कुल ही स्टक डाउन हो गए हैं। और हम चाहते हैं कि आपने जब रियल फैक्टर दिया तो इसके बाद लोगों के अंदर में फेयर फैक्टर आ गया। फेयर फैक्टर इसलिए आया कि रियल फैक्टर इन्होंने कहा 24,000 अरब जो है वो लोग हमारे पीछे की जितनी पॉलिटिकल पार्टियां थी उन्होंने जो है वो जाया कर दिया। अब हम ये कह रहे हैं कि वो उसका जो कल उन्होंने कल स्पीच दी है इसके बाद कुछ थोड़ा सा हमें थोड़ा सा कंफर्टेबली आई है कि ठीक है आप आगे जो असाइनमेंट लेके जा रहे हैं अल्लाह ताला जो है उसमें आपको जो है वो आसानी फरमाए। मैं ये समझता हूँ कि इस लड़ाई झगड़े से बेहतर ये थे कि आप जिस तरह हमसे कुर्बानी मांगते हैं आप भी जो है वो दरगुजर वाला रास्ता करें, कोशिश करें कि किसी तरीके से आपस में मफामत के साथ ये मामला हल हो जाए, क्योंकि देखें ये मुल्क की मईशत का मामला सिर्फ एक आदमी पर डिपेंड नहीं करता है। अब हमारे पास फियर फैक्टर आ गया है सामने और डबल फियर फैक्टर इस बजट की वजह से हो गया है। हम उम्मीद करते हैं कि ये क्योंकि खान साहब जो है वो बड़े चैलेंजिंग कबूल करने वाले हैं, 92 का वर्ल्ड कप जो है वो भी पहले इसी तरह अल्हम्दुलिल्लाह जीत के लाए थे, तो इंशाल्लाह ये मईशत का भी जो है वो इंशाल्लाह मैच जो है वो जीत के लाएंगे। इस वक्त बिजनेस कम्युनिटी परेशानी में है और इस परेशानी का हाल इतना बुरा है कि आप ये समझिए कि कराची का 70% ऑफ द इकोनॉमी इज ऑलरेडी बीन कंट्रीब्यूटेड बाय द कराची एंड कराची चैंबर और सारे लोग जो है वो यही।
जिनेद साहब
मेरे पास अभी
जिनेद साहब आपकी आवाज में थोड़ी सी डिस्टर्बेंस है, आपकी आवाज़ में थोड़ी सी डिस्टर्बेंस है और आपने जो पॉइंट्स रेस किए हमारी कोशिश होगी कि हम किसी हुकूमती नुमाइंदे से बात करके इन इश्यूज पर उनका टेक भी लें। जो चीज़ें आप कह रहे हैं कि हुकूमत को दुरुस्त करनी चाहिए थी जो उन्होंने नहीं की, कुछ आप कह रहे हैं कि वो जिस तरह से बिटर पिल की बात की वो नहीं करिए। अब मैं दोबारा से अब मोतीवाला साहब के पास आऊँगा और फिर जुनैद साहब आपके पास दोबारा। सिंपल अगर हम आम आदमी के फहम के लिए बात करें कि फिर ये खसारे का बजट है और खसारे का मतलब है कि आपकी आमदनी कम है, आपके अखराजात ज़्यादा हैं। हमने जब से होश संभाला है हम यही सुनते आ रहे हैं कि खसारे का बजट, खसारे का बजट। ये बताइए कि अब एक नई बिगिनिंग है, ये इस हुकूमत का ये पहला साल तकरीबन, ये अपने पहला साल ख़त्म करने पर है। अगले साल आपके ख्याल में, मैं दोनों एक्सपर्ट से जानना चाहूँगा क्योंकि ज़ाहिर है आपकी फील्ड है, आप लोग बेहतर जानते हैं, हुकूमत को ऐसा क्या करना चाहिए कि रियलिस्टिकली हम ये कहें कि वो अपना टैक्स नेट इतना बढ़ा ले, क्योंकि हुकूमत के जो जाहिर आमदनी है वो टैक्सेस के जरिए ही हम कह सकते हैं कि वो उसको मुल्क चलाने के लिए उसको टैक्सेस चाहिए होते हैं और अखराजात अपने कम करने होते हैं। तो ये बताइए कुछ ऐसे इकदाम आपकी नज़र में कि अगला बजट जब आए तो खसारे का चाहे हो या ना हो लेकिन इतना बड़ा खसारा ना हो और इस किस्म की चीज़ें जो इस वक्त आप लोग सजेस्ट करें, जैसे मोतीवाला साहब ने ग्रोथ रेट की भी बात की, एक्सपोर्ट्स पे टैक्स की भी बात की, ऐसे कौन से इकदाम हैं जो बिटवीन नाउ एंड नेक्स्ट ईयर जून हुकूमत को करने चाहिए? जी मोतीवाला साहब पहले आप फरमाइएगा।
लेकिन सबसे बिल्कुल आसान बात यह है कि इस वक्त पाकिस्तान की मुश्किल क्या है। अगर कोई कहे कि मुझे एक फाइनेंशियल सिस्टम में या जो हमारे फाइनेंसेस हैं जिसको आप करंट अकाउंट डेफिसिट कहते हैं, ट्रेड अकाउंट डेफिसिट कहते हैं, इम्बेलेंस इन पेमेंट्स कहते हैं, इन तमाम का क्या वजह क्या है? हमारे पास क्या चीज नहीं है? हमारे पास फॉरेन एक्सचेंज नहीं है। हमारा क्या डेफिसिट है? फॉरेन एक्सचेंज हमारा डेफिसिट है। हमारा हर चीज का जवाब जो है ना कि हमारे पास डॉलर नहीं है और हमको डॉलर चाहिए। ताकि अब इसका रास्ता क्या है? बिल्कुल कोई रॉकेट साइंस नहीं है। इंपोर्ट को कम करना है, एक्सपोर्ट को बढ़ाना है, यही करना है। अब आप जो ये काम करने जा रहे हैं, आज आपने इस बजट में जो काम किया, अगले साल आप कह रहे हैं कि ऐसा कैसे हो कि हम जो है ना ट्रेड सरप्लस हमारे पास हो और हम जो है ना बिल्कुल स्मूथली चल रहे हो, तो ये कैसे होगा? मैं ये कहता हूं कि जब अब आपके पास इंपोर्ट कम करने की गुंजाइश थोड़ी सी कम ही होती है। अभी हमने कुछ कम किया है, 18-19% इस साल के अंदर रेगुलेटरी ड्यूटियां लगा के डिस्करेज कर कस्टम ड्यूटियां बढ़ाकर हमने कुछ कम किया है। लेकिन उसका तरीका क्या है कि आप इंपोर्ट सब्स्टिट्यूट इंडस्ट्री को इंकरेज करें और उन 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 सेक्टर्स के साथ, उन FTAs का जो फ्री ट्रेड एग्रीमेंट जहां कर रहे हैं वहां उनके साथ ये शर्तें भी लगाएं कि आप जो है अपनी इंडस्ट्री यहां ले आके मेरे पास लगाएंगे ये। और इसकी दूसरी चीज बिल्कुल सिंपल है कि आप अपनी एक्सपोर्ट बढ़ाएंगे। अब एक्सपोर्ट बढ़ाने के लिए क्या चाहिए? क्या हमारे में वो सलाहियत नहीं है कि हम एक्सपोर्ट नहीं कर सकते? उसका जवाब बिल्कुल ना है। तो गवर्नमेंट को भी पता है, गवर्नमेंट ने 5 सेक्टर्स को कैसे सेलेक्ट किया और उसके बाद उसको कैसे कहा। मैं आपको बताता हूँ, असद उमर साहब ने जो हमको बताया, जो फाइनेंस मिनिस्टर थे, उन्होंने कहा जब मैं IMF के पास गया तो मैंने पहली शर्त ये रखी कि देखिए मेरे पास कोई जादू की छड़ी नहीं है, मैं जब तक एक्सपोर्ट नहीं करूंगा मेरे पास डॉलर नहीं आएंगे, लिहाजा आई विल नॉट इवन टॉक अबाउट दी 5 रिलेटेड सेक्टर्स यही वो सेक्टर्स हैं जो मुझे एक्सपोर्ट में डॉलर ला के देंगे और मैं आपके साथ कर सकूंगा। इनको मैं नहीं छेड़ूंगा, इनको मैं जो फैसिलिटीज हैं उनको मैं जारी सारी रखूंगा। फैसिलिटी कोई हमारे पास नहीं है, कोई एक्स्ट्रा इंसेंटिव नहीं है, सिर्फ हम तो ये कहते हैं कि हमारे हमें हमको कॉम्पिटिटिव बनाओ। मैं ये कहता हूं कि अगर बांग्लादेश में अगर कोई एक पोलो शर्ट बनाता है और उसकी कॉस्ट आती है 90 सेंट और मेरी कॉस्ट अगर आती है $1, तो मेरे इंटरनेशनल मार्केट किसी के मामों के बेटे नहीं है।
मोतीवाल साहब, क्यों आती है आपकी कॉस्ट? मोतीवाल साहब, आपकी कॉस्ट
कॉम्पिटिटिव बनाना है,
आपकी कॉस्ट क्यों आती है? मोतीवाल साहब, क्विकली बताइए, आपकी कॉस्ट ज्यादा क्यों आती है? इलेक्ट्रिसिटी रेट की वजह से या टैक्सेस की वजह से?
सब जगह हमारा प्रॉब्लम है। हम जनरल के कैश इंसेंटिव 12% और 16% चाइना देता है, मेरे पास 0% है, तो मैं कैसे कम्पीट करूंगा? मुझे बताएं कि मेरे पास अगर 90% की चीज है, मैं सिर्फ हमसे ये कहता हूँ कि आप जो है ना रुपए लेके डॉलर खरीदने, यही तरीका है। आपने इंसेंटिव रुपए में देना है, आप रुपए में इंसेंटिव दे के बांग्लादेश अगर दे रहा है और वो भी WTO का सिग्नेटरी है तो आपके पास बिल्कुल सिंपल है। मैं आपको कहता हूँ 3 साल के अंदर एक्सपोर्ट डबल हो जाएगी, ट्रेड सरप्लस हो जाएगा, यहाँ जॉब इतनी हो जाएंगी कि जो पाकिस्तानी बाहर काम कर रहे हैं वो भी पाकिस्तान में आएंगे।
ठीक, अब हम जुनैद साहब से बात कर लेते हैं। मैं समराइज कर दूं, मोतीवाला साहब फरमा रहे हैं कि ईज करना चाहिए बिजनेस करने का जो माहौल है, एक मवाफिक इन्वायरमेंट पैदा करके अगर एक्सपोर्ट्स बढ़ा ली जाएं तो जॉब्स भी क्रिएट होंगी और हुकूमत का जो बजट डेफिसिट का प्रॉब्लम है वो भी, उसमें भी मदद मिल सकती है। जुनैद साहब, आप क्विकली बता दीजिए, फिर हम अपने अगले सेगमेंट की तरफ, हमें जाना है, वक्त बहुत कम है। जी जुनैद साहब,
देखें ग्रोथ जो है वो कहीं भी नहीं आई सिवाय टेक्सटाइल सेक्टर से, और उसी की 5-0 रेटेड को उन्होंने खत्म कर दिया। क्या ये समझते हैं कि ये वाइज स्टेप था? पहली बात। दूसरी बात ये है कि फाइनल टैक्स रिजीम जो थी वो FTR इंपोर्टर के लिए इतना आसान था कि डिडक्शन एट सोर्स जो है वो पोर्ट पे हो जाता था, अब उन्होंने उसको खत्म करके मिनिमाइज कर दिया। मुझे एक बात बताएं कि ये इस किस्म के जो एक्टिविटी है 236W जो चल रहा था, इसमें प्रॉपर्टी जो है वो आराम से वाइट हो जाती थी, उसको भी जो है उन्होंने साइडलाइन कर दिया। अब वो कहते हैं क्योंकि हमने असेट एक्यूमुलेशन स्कीम में ऑलरेडी रियल इस्टेट को 1.5% के साथ 150% जो है उसके ऊपर या फेयर मार्केट वैल्यू पे लेके आएंगे, तो आप ये सोचिए कि 4,000 का जो प्लॉट है वो 10,000 पे जो है वो जाके अपनी कुछ वैल्यूएशन कराएं। अरे भाई, जब तक आप DC वैल्यू और FTR वैल्यू को बिल्कुल ठीक नहीं करेंगे, ये तो जनरेटर है ब्लैक मनी पैदा करने का। ये सारी चीजें हमने सारी बातें पहले कर चुके थे, अब वो इस तरीके से अमल दरामद में आएंगी। मैं आपसे ये पूछ रहा हूँ और आपके तवज्जो से ये बात कर रहा हूँ कि अब जब हमारा सेमीफाइनल हो रहा है और फाइनल जब ये लेके आए तो खुदारा गवर्नमेंट जो है वो बैठ के प्रॉपरली अपनी मशावरत कर ले, इसके बाद के जो कॉन्सिक्वेंसेस होंगे। मैं समझता हूँ कि बिजनेस करने के लिए लोग घर से बाहर निकल आएंगे कि जी रोड पे ही बिजनेस कर ले तो बेहतर है, हम दुकान में बैठ कर बिजनेस नहीं कर सकते, कुछ माहौल कुछ और तब्दील हो जाएगा।
बहुत बहुत शुक्रिया आपका जुनैद मागदा साहब, और हमारे साथ जुबैर मोतीवाला साहब भी मौजूद थे, आप दोनों हजरात का बहुत शुक्रिया। बहुत ही मौसर और जामे अंदाज में आपने बजट, जो कि आम तौर पर एक मुश्किल सब्जेक्ट समझा जाता है, उस पर आम फहम अल्फाज में गुफ्तगू की, और जैसा कि हमने कहा कि हमारी कोशिश होगी कि हम हुकूमत का मौक़िफ भी जानने की कोशिश करें इस सिलसिले में जो तनकीदी नुकात थे उन पर। हमारा ये वाला सेगमेंट जो है उसका अब हम उसका इख्तिताम हो जाता है, हम अपने अगले सेगमेंट की तरफ जाएंगे, एक छोटा सा ब्रेक लेंगे, उसके बाद वापस आएंगे तो बात करेंगे। कल वज़ीर आज़म इमरान ख़ान ने कौम से ख़िताब किया, उस ख़िताब में जो उन्होंने बातें की, पहले तो हम जानने की कोशिश करेंगे कि वो क्या नुकात थे और फिर अपोजिशन उन नुकात को किस तरह से देख रही है। छोटा सा ब्रेक, हमारे साथ रहिएगा।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी, पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की ID है www.facebook.com/voaurdu।
वॉइस ऑफ अमेरिका के प्रोग्राम जहां रंग में आपको खुश आमदेद, मैं हूं आपका मेजबान कौकब फरशोरी। हम बात करेंगे पाकिस्तान के वजीर आजम इमरान खान के कौम से खिताब के बारे में, जो कल उन्होंने रात देर गए किया, उस खिताब का वक्त मुतअद्दिद बार तब्दील हुआ, और फिर जब वो आए खिताब के लिए, रिकॉर्डेड स्पीच थी और उसमें टेक्निकल ग्लिचेस भी थे, और उसको जाहिर है कि सोशल मीडिया पे थोड़ा सा उसको उसके बारे में लोगों ने कहा भी कि ये इस तरह से कैसे हुआ। हमारे साथ मारूफ पॉलिटिकल एनालिस्ट हुमा बकाई मौजूद हैं जो कि इस मौजू पर हमसे बात करेंगी। हुमा बकाई साहिबा, वेलकम टू द शो।
थैंक यू।
یہ فرمائیے کہ ظاہر ہے کہ بجٹ آنے کے بعد یہ متوقع تھا, پھر کچھ جو ہائی پروفائل اریسٹس ہوئے ہیں وہ بھی ایشو تھا, لیکن عمران خان نے پہلے جو پولیٹیکل ایشوز تھے ان پہ بات کی کہ کرپشن کس طرح سے ہوئی, مبینہ کرپشن, اور پھر اس کے وجہ سے جو قرضے لیے گئے ہیں اس کا بوجھ پاکستان پہ پڑا, اور ان کا کہنا ہے کہ وہ پوری یکسوئی سے اس بات کو پرسو کریں گے کہ یہ قرضے گئے کہاں. پہلی بات یہ بتائی کہ کانٹینٹ وائز اسپیچ آپ کی نظر میں کیسی تھی؟
دیکھیے, ریئیکٹو اسپیچ تھی, انکنونشنل تھی, اسٹیٹس مین لائک نہیں تھی. یوزلی پرائم منسٹر اس ٹون اور ٹینر میں اور اس باڈی لینگویج کے ساتھ جس طرح عمران خان صاحب انگلی اٹھا اٹھا کے بات کر رہے تھے, بات نہیں کرتے. لیکن عمران خان صاحب کی تو کوئی بھی چیز روایت کے حساب سے نہیں ہوتی, وہ انکنونشنل پرائم منسٹر ہیں. اور اہم بات یہ, میں صبح میں کامنٹ کروں گی انہوں نے کیا کہا, لیکن میں یہ ضرور کامنٹ کروں گی کہ عمران خان صاحب ایک چیز کرنے میں دوبارہ کامیاب ہوئے, اور وہ یہ کرنے میں کامیاب ہوئے کہ جو بے انتہا تنقید تھی ان کی معاشی پرفارمنس پر, اور ظاہر ہے کہ بہت زیادہ اس بات سے بھی تنقید آ رہی تھی کہ ٹیکس ایک بھرپور بجٹ ہے جو آیا ہے. کچھ نے کہا کہ نہ عوام کا بجٹ ہے, نہ امیروں کا بجٹ ہے, نہ غریبوں کا بجٹ ہے, یہ تو آئی ایم ایف کا بجٹ ہے. تو اس قسم کے نیریٹو جو تھے یہ سرکولیٹ کر رہے تھے. میرا خیال ہے کہ انہوں نے اس کو کاؤنٹر کیا, بجائے کہ اس کے وہ اپولوجیٹک ہوتے یا وہ یہ کہتے کہ جی ہاں بجٹ مشکل ہے, لوگوں کے لیے مسائل ہوں گے, وہ ایکچولی اٹیک موڈ میں گئے ہیں. اور انہوں نے کہا ہے کہ میری طرف انگلی اٹھانے والوں کو جواب دینا ہوگا کہ میں اس حال پہ کیوں پہنچا. اور پھر اگر آپ دیکھیں کہ جو گرفتاریاں ہوئیں آن دی نائٹ آف دا بجٹ, وہ بھی ان سم ویز بفر کرتی ہیں عمران خان صاحب کو اس آن سلاٹ سے جو معاشی مشکلات کی وجہ سے ان کی طرف ہم نے دیکھا. ساری توپوں کا رخ جو ہے وہ ان کی معاشی پالیسیز کی طرف تھا. لوگ یہی کہتے ہیں کہ 10-11 تو مہینے میں جو اکنامک فرنٹ ہے وہاں پہ کولیپس ہے, جو اکنامک فرنٹ ہے وہاں پہ کچھ نہیں ہو رہا. لیکن ابھی بھی جو میں آپ سے کہوں کہ عام آدمی جو تھا اس نے کل عمران خان صاحب کی اسپیچ کو اپریشیٹ کیا ہے. ہی اسپیکس فرام دا ہارٹ, ہی اسپیکس ایکسٹیمپور, اور وہ جو را نرو وہ ٹچ کرتے ہیں کرپشن کے حوالے سے, وہ انہوں نے کل ایک بار پھر ٹچ کی. دیکھیے, جب یہ کرپشن کا نیریٹو عمران خان صاحب نے شروع کیا تھا نا, تو جو کریٹکس تھے وہ کہتے تھے پاکستان میں کرپشن کے ایشو کو کبھی لوگوں نے اٹھایا نہیں. وہ ریکنسائلڈ ہیں اس بات سے کہ پاکستان کی اشرفیہ, بالخصوص جو سیاسی اشرفیہ ہے, وہ کرپشن کرتی ہے. لیکن عمران خان صاحب اسی ایشو پر الیکشن جیت کرا کر, کسی نے سوچا نہیں تھا کہ کرپشن کے ایشو پہ وہ الیکشن جیت کے آ جائیں گے. کرپشن کے ایشو پہ ہمیشہ فوج آتی تھی. تو میں, اور ظاہر ہے کچھ لوگ آف کورس یہ آرگیومنٹ دے سکتے ہیں کہ ان کو فوج کی سپورٹ حاصل ہے, لیکن میں نہیں سمجھتی کہ ان کو عوام کی سپورٹ نہیں حاصل. اور کل ایک بار پھر میں نے اکراس دا بورڈ جو ایک عام آدمی ہے اس نے ان کو سپورٹ کیا ہے. پھر دیکھیے, مجھے پتا ہے بزنس کمیونٹی ناراض ہے, اور آپ نے ابھی ایک سیگمنٹ کیا ہے اس حوالے سے.
بقائی صاحب, اس سے پہلے کہ آپ اپنا اگلا پوائنٹ دیں, میں عامر الیاس رانا صاحب کو گفتگو میں شامل کرنا چاہوں گا, جو کہ بیورو چیف ہیں ایکسپریس نیوز کے, تاکہ ہمارے پاس جو ہے وہ اس میں ڈسکشن میں ایک ورائٹی بھی آ جائے. رانا صاحب, آپ نے بھی, فرسٹ آف آل ویلکم ٹو دا شو, آپ نے بھی تقریر کو اسی طرح سے دیکھا جس طرح بقائی صاحبہ نے دیکھا ہے, یا بعض دفعہ ہم دیکھتے ہیں کہ جب دو لوگ تبصرہ کر رہے ہوتے ہیں تو ایسا محسوس ہوتا ہے کہ ٹو ڈفرینٹ اسپیچز, انٹائرلی ڈفرینٹ کانٹینٹ. آپ فرمائیے گا, آپ کی نظر میں کانٹینٹ کیسا تھا اسپیچ کا؟
دیکھیں, یہ ایک کاؤنٹر نیریٹو تھا, اور بڑی جلدی میں کیا, جبکہ وزیر اعظم کے جو اپنے میڈیا کے ترجمان ہیں وہ بھی ان کو مختصر آرا دے رہے تھے, اور وہ کہہ رہے تھے کہ اس کو کل پہ لے جائیں. ایون فردوس آشق اوان نے جب ایڈیٹنگ بھی ہونی تھی تب بھی یہ کہا کہ آج نہ کریں. یہ فیصلہ تھا اور اس کو انہوں نے منوایا, اور اس کے بعد جو بھی جگہ چاہی ہوئی کہ کیسے ہوا کیسے نہیں ہوا, اب آپ آ جائیں اس کے اوپر. یہ بالکل وہی بات کہ انہیں بجٹ کے اوپر جس پریشانی کا سامنا ہے اور تھا, یہ اس کو کاؤنٹر کرنے کے لیے تھا کہ جی میں لوگوں کو کہہ سکوں, کیونکہ میری تو لائن اور وکٹ ہی یہی تھی کہ جی میں نے کرپشن کے خلاف کام کرنا ہے, اور دیکھیں گے سارے اندر بھی ہو گئے, اور میں اب اس کو پراپر انکوائری بھی کروں گا کہ جتنے بھی کر جائے. بہت اچھی بات ہے, آپ ایک کمیشن بنا رہے ہیں और उसमें आज आपने सारे TORs तकरीबन दे दिए और फिर एक हफ्ते के बाद उन्होंने कहा कि इस हफ्ते के अंत तक हम फाइनल भी कर देंगे TORs में। बेसिकली ये अपोजिशन के ही खिलाफ है ना, अब उसके अंदर हम इस नुक्ते से बिल्कुल मुत्तफिक हैं कि कमीशन होना चाहिए कि अगर कर्जे गलत इस्तेमाल हुए हैं तो बिल्कुल प्रॉपरली आप लेके आए कहाँ पे गलत है और फिर उनको कटहरे में कानून के द्वारा इंक्वायरी कमीशन एक्ट के तहत हो रहा है तो वो रिकमेंडेशन देंगे और फिर प्रॉपर फोरम पे इसको इन्वेस्टिगेशन के लिए फर्दर भेजा भी जाएगा जैसे पहले भी होता रहा। तो वो कैसे होगा क्या नहीं होगा ये बाद की बात है, लेकिन वजीर आजम ने बहरहाल अपनी तरफ से कोशिश की क्योंकि एक IMF का दबाव था पाकिस्तान के अंदर, वो जो 10 महीने में वो जो सिस्टमेटिक चेंज लाने की स्टील मिल और PIA की हम बड़ी मिसाल देंगे कि इदारों को ठीक करने की इदारा जाती इसलाह की जिसपे इनिशिएटिव लिया ही नहीं गया, तो उन सबको साइड लाइन करके और अब IMF वाली डील पे क्योंकि एक्शन भी करना था टैक्स भी लगा दिए तो लोगों की तवज्जो तो बहरहाल उन्हें अपने वोटर की चाहिए, अपने वोटर के चाहिए तो वो बिल्कुल ठीक है कि वो उसको उस लाइन पे लेके चल पड़े हैं कि देखें जी हमने जो वादे किए थे हम पूरे कर रहे हैं, लेकिन इससे काम चलेगा नहीं मुल्क का।
अच्छा राणा साहब, अब चूंकि आपने भी वही बात की और हुमा वकाई साहिबा ने भी, आप दोनों मुत्तफिक हैं इस नुक्ते पे कि ये बजट से और अपनी जो माशी कारकर्दगी है या कारकर्दगी का फुकदान है उससे तवज्जो हटाने की एक काविश थी, तो अब मुझे थोड़ा सा डेविल्स एडवोकेट प्ले करना पड़ेगा। ये बताइए हुमा साहिबा कि चूंकि ये पॉलिटिक्स है और वो इमरान खान पर एक तनकीद ये होती है कि वो पॉलिटिशियन की तरह एक्ट नहीं करते, लेकिन अब अगर उन्होंने वाकई यही स्टेप लिया है कि उन्होंने अपनी माशी कारकर्दगी बकौल आपके जो कि इतनी अच्छी नहीं है उससे तवज्जो हटाने के लिए ये तकरीर कर डाली, तो ये तो फिर एक सियासी मास्टर स्ट्रोक खेला इन्होंने, तो इसमें क्या खराबी है?
देखिए मैं नहीं समझती कि इमरान खान साहब की सोच में इतनी स्ट्रेटेजिक थिंकिंग है कि उन्होंने इसको एज अ सियासी मूव किया है। अगर उन्होंने इसको एक सियासी मूव के तौर पे किया होता ना तो वो इतनी बैडली रिकॉर्डेड स्पीच को ऑन एयर ना जाने देते और फिरदौस आशर करवान साहब की बात साहिबा की बात सुनते और वो स्पीच आज करते। तो इट वॉजंट अ मैनिपुलेटेड थॉट आउट स्पीच, इट वॉज अ रिएक्शन। फिर जब उनका बजट उन्होंने निकाल दिया उसके बाद उन्हें गुस्सा था, उन्हें इन लोगों पर है गुस्सा है और उसका आके उन्होंने बर्मला इजहार किया। ये पॉलिटिकल मास्टर स्ट्रोक इसलिए है कि उनके इस गुस्से का इस रिएक्शन का इस एटीट्यूड को ट्रैक्शन मिलती है मासेस में, लोग ये सुनकर खुश होते हैं और लोगों ने कहा कि हाँ ये आप सही कह रहा है हमें इसका साथ देना चाहिए। क्योंकि और देखिए इन संदेश बात सही है ना, ये जो बिगाड़ है माशी बिगाड़ है ये 11 महीने का तो माशी बिगाड़ नहीं है। ये बहस अपनी जगह अहम है कि क्या इस रविश और तौर से मुल्क चल सकता है या नहीं, ये बहस अपनी जगह, और मेरा ख्याल है कि उस बहस का बहुत बड़ा सियासी एंगल है जिसको अभी हम फैक्टर इन नहीं कर रहे, और वो सियासी एंगल मेरे हिसाब से ये है कि मेरा ख्याल है कि पाकिस्तान इज बैक इन द रियाद वॉशिंगटन कैंप जियो स्ट्रैटेजिकली स्पीकिंग। तो जो कहा जा रहा था ना कि पाकिस्तान की बहुत ईस्टवर्ड लुकिंग फॉरेन पॉलिसी हो गई है और पाकिस्तान बीजिंग कन्वर्जेंस शायद पाकिस्तान वॉशिंगटन कन्वर्जेंस से ज्यादा अहम हो गई है, मेरा ख्याल है कि हमारे माशी मसाइल हमें एक दफा फिर वॉशिंगटन की तरफ और रियाद की तरफ धकेल रहे हैं और ये उसकी लार्जर डायमेंशन है जो शायद पाकिस्तान को इस मुश्किल से एक बार फिर निकालेगी। मैं इससे ज्यादा साफ तौर पर बात कह नहीं सकती।
मैं राणा साहब की तरफ, चलिए आप हुमा साहब आप अपना पॉइंट जल्दी से कंप्लीट कर लें फिर मैं राणा साहब की तरफ जाता हूं।
मेरा पॉइंट एक्चुअली ये है कि पाकिस्तान के जो माशी सूरत हाल है वो पाकिस्तान की पॉलिटिकल और फॉरेन पॉलिसी थ्रस्ट के साथ जुड़ी होती है और ये एक बार फिर होने जा रहा है।
चलिए मैं राणा साहब को मैं लेकर आता हूँ। राणा साहब आपने अपनी जो आपका जो पिछला फकरा आपका जो आपने जहाँ पे इख्तिताम किया वो ये था कि ऐसे चलेगा नहीं, यानी आपका कहने का मतलब था कि अगर आप अपनी माशी जो नाकामियाँ हैं अब तक की उन्हें अगर आप सियासी हरमों से कवर करने की कोशिश करेंगे तो ऐसे चलेगा नहीं, दीगर अल्फाज में आप ये फरमा रहे थे। तो आपके ख्याल में फिर क्या वे फॉरवर्ड होगा पाकिस्तान तहरीक इंसाफ की हुकूमत के लिए, वज़ीर आज़म इमरान खान के लिए?
देखें वे फॉरवर्ड तो लीडर वो हैं, उन्हें खुद देना है और जिसके ऊपर वो डायरेक्शन लेफ्ट उनकी पूरी गवर्नमेंट नजर आ रही है कि उन्होंने इस तरफ जितनी तवज्जो लोगों की इलेक्शन से पहले कराई भी थी और उस पर लोगों को बताया था कि हमारे पास पूरी टीमें मौजूद हैं और ये काम हो जाएगा, वो तो नहीं हुआ ना, वो साबित हो गया सामने। लेकिन अब भी उनका
राणा साहब अगर मैं मुख्तसर इंटरप्ट आपको करके पूछूं कि क्या ये टू अर्ली नहीं है ये एक साल का अरसा टू अर्ली नहीं है जज करने के लिए कि वो डिलीवर नहीं कर सके जो आपने अभी वर्डिक्ट दिया?
देखें, क्योंकि आप भी बहुत अर्ली अर्ली अपनी मर्जी का जवाब और सवाल में जा रहे हैं ना, तो मैं बात करता हूँ उसके ऊपर कि जी टू अर्ली क्या होता है। जब पाकिस्तान की माशी सूरत हाल इतनी खराब है तो आपको 9-10 महीने बहुत होते हैं कि आप किसी एक साइड पे चले जाएं। हुमा बकाई साहिबा फरमा रही थी ना कि अब आपको अमेरिका की तरफ शिफ्ट नजर आ रहा है, कल आप जा रहे हैं प्रेजिडेंट शी से आपने बिश्केक में मुलाकात भी करनी है, आप कुछ वादे वहां करते हैं, आपने शुक्रिया भी अदा किया चाइना का, यूएई का, सऊदी अरब का, मिक्स है ना हमारा कि हमारे दोनों दोस्त दोनों कैंपों के लोग थे और हमें खड़ा कर रहे थे, लेकिन उस वक्त आप आईएमएफ के पास जाने के लिए तैयार नहीं थे, क्योंकि इनकी जो तकरीर है वही उनके गले भी पड़ी हैं और जो फैसला लेट होता है वो इतने दावे हैं जो इन्होंने किए हुए हैं और फिर जब वो बात रियलिटी पे आती है तो फिर फैसला करने में देर कर देते हैं। अब सिचुएशन ये है कि आपको इत्माद में लेना है लोगों को, आपको जैसे एमएनएससी पे जो कुछ आपने किया, जो शायद सकान अब्बासी की गवर्नमेंट ने एमएनएससी दी थी, वही अब आपको मिन्नत भी करनी पड़ रही है और थ्रेट भी करना पड़ा है कि 30 जून के बाद हम ये कर देंगे। भाई आप करें ना, लोग तो आपसे पहले दिन तवक्को कर रहे थे कि आप टैक्स चोरों को पकड़ के लंबा डालेंगे, आपको इतना टाइम लगा, आप फिर अब एक बाहर से एक माहिर को पकड़ के लेके आए हैं टीम के अंदर और आपने बिठाया शबर जैदी साहब को, फिर आपके साथ हफीज शेख साहब आ गए हैं, ये क्या है? ये सब चीजें वही है ना कि आप कंफ्यूजन का शिकार हैं कि आपके पास सेट पैटर्न नहीं है कि आपने जाना किस तरफ है। इदारा जाती इसलाह आप कभी कहते थे, अब वो आप भूल चुके हैं, अब आपका टारगेट सिर्फ अपोजिशन है। हम कहते हैं कि आप एहतसाब करें और जिस शख्स ने चोरी की है उसको कानून में जो सजा है लटकाने की, पकड़ने की, वो जरूर दें, लेकिन क्या पाकिस्तान से बड़ी सजा, मईशत से बड़ी सजा हो सकती है कि आप मुल्क में सियासी अदम इस्तेकाम खड़ा करके उसमें माशी इस्तेकाम ढूंढेंगे? ये मुमकिन नहीं हो सकता। कोई इसको इस तरह ना लेके जी हम ये बात कह रहे हैं कि माशी इस्तेकाम के नाम पे आप चोरों को छोड़ने की बात कर रहे हैं, बिल्कुल नहीं। आप इसको इदारों के हवाले से सिस्टमाइज कर लें, आपके पास पहले भी टाइम था, अभी आपके पास 4 साल हैं, आप यकीन तो दिलाएं ना सब लोगों को कि मेरी एक सुई है कि अब मैंने स्टेप वाइज इस तरह जाना है। ये नहीं होना चाहिए कि बजट इतना बैड आया है लोगों के लिए तो उस वक्त आपको इंक्वायरी का एकदम ख्याल आया कि मैंने इन कर्जों को पकड़ना है। करें, आज आपने कर लिया, इसको तरीके से चलाएं, लेकिन जो अब आपने घंटा पहले प्रेस रिलीज जारी किया है उसमें जो गुफ्तगू की है वो यही है कि नवाज शरीफ के कैंप ऑफिस थे, शहबाज शरीफ के कैंप ऑफिस थे, तो हम उनके चेक करेंगे कि ये कर्जों की बात कह के उन घरों की बात हो गई है। बिल्कुल छोटे इशूज हैं, ये होने चाहिए, ये बगैर इंक्वायरी कमीशन के भी हो सकते थे और आप कर रहे हैं। शहजाद अकबर साहब कई दफा इन बातों को कह चुके हैं लेकिन अब फिर इयादा वही है। तो बड़ा जो प्रोस्पेक्टिव था कि जी आपने 10 साल में इतने कर्जे लिए, हम उसकी इंक्वायरी करेंगे, उसके ऊपर जाएं, फिर आप प्रेस रिलीज में लिखते हैं कोई 10 साल में, मतलब इस पूरे अरसे को जिसको वो चेक कर रहे हैं, मेगा प्रोजेक्ट नहीं लगा। अब इसके ऊपर मुझे भी बात करने की जरूरत नहीं, अगर किसी को नजर ही नहीं आ रहा कि पाकिस्तान में कोई मेगा प्रोजेक्ट लगे नहीं है। आप कहते थे कि इन प्रोजेक्ट्स जो सड़कों पर नजर आते हैं, जो पुल बना देते हैं, ये तो मैं वैसे ही बना देता हूं, लेकिन बीआरटी बन नहीं रही पिशावर में, जो पिछली गवर्नमेंट में केपी के शुरू हुई थी, आज तक इनके गले पड़ी हुई है।
आमिर इलियास राणा साहब
हैं जो मुसलसल सामने आते हैं।
राणा साहब आपका बहुत बहुत शुक्रिया और हुमा बकाई साहिबा आपका भी बहुत शुक्रिया। हम अपने दोनों मेहमानों का शुक्रिया अदा करते हुए ये वाला सेगमेंट खत्म करेंगे। हम बात कर रहे थे पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान की कल की तकरीर के बारे में इंडिपेंडेंट एनालिस्ट से। हमारे इस सेगमेंट का वक्त अब ख़त्म होता है प्रोग्राम जहां रंग में। हम एक मुख्तसर से वक्फा लेंगे और उसके बाद वापस आएंगे तो हम कबायली अजला में इंतखाबात के मौखर होने की बात करेंगे। हमारे साथ रहिएगा।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका उर्दू सर्विस के प्रोग्राम जहां रंग में एक मरतबा फिर आपको खुश आमदेद। मैं हूं आपका मेजबान कौकब फरशोरी। आप हमारा प्रोग्राम बराह रास्त वॉइस ऑफ अमेरिका के वाशिंगटन स्टूडियो से सुन रहे हैं। हमने अपने पिछले सेगमेंट में बात की पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान की तकरीर के हवाले से और उससे पहले हमने वफाकी बजट के हवाले से बात की। हमारा जो इस वक्त का सेगमेंट है उसमें हम बात करेंगे कबायली अजला में इंतखाबात 20 जुलाई तक मौखर कर दिए गए हैं। इलेक्शन कमीशन ऑफ पाकिस्तान ने साबिक कबायली इलाकों में सूबाई असम्बली के इंतखाबात मुलतवी कर दिए हैं। खैबर पख्तूनख्वा में जम होने वाली मखसूस सूबाई असम्बली की 21 नशिस्तों पर इंतखाबात 2 जुलाई को होने थे। جس کے لیے امیدواروں کی حتمی فہرست بھی جاری ہو چکی تھی، لیکن اب ان انتخابات کو ملتوی کر دیا گیا ہے. ہمارے ساتھ موجود ہیں اقبال آفریدی صاحب جو کہ پاکستان تحریک انصاف سے ان کا تعلق ہے، قومی اسمبلی کے ممبر ہیں، اور لطیف آفریدی صاحب جو کہ ایڈوکیٹ ہیں اور فارمر پریزیڈنٹ ہیں پشاور ہائی کورٹ بار ایسوسی ایشن کے. آپ دونوں حضرات کو پروگرام میں خوش آمدید. اقبال آفریدی صاحب، اب فرمائیے گا کہ انتخابات مؤخر کرنے کی، پہلے تو آپ اس کا تھوڑا سا لاجک بتا دیجیے.
جی بہت بہت مہربانی. جی اصل میں قبائلی اضلاع میں انتخابات التوا کا شکار جب ہوئے ہیں یا ہم نے ملتوی کی، اصل وجہ یہ ہے کہ قبائلی علاقہ جات پہلے وزیرستان میں جو خودکش حملے ہوئے، جو بم بلاسٹ ہوئے اور اس میں جو آرمی کے آفیسر شہید ہوئے، تو یہ جو پلاننگ ہو رہی تھی سیاسی رہنماؤں کو، کینڈیڈیٹ کو اور صوبائی حکومت کے جو ایم پی اے ہیں ان کو ٹارگیٹ بنانے کا جو منصوبہ تھا، ایک ریزن تو یہ تھا. دوسرا ریزن یہ تھا کہ جو ہماری لیویس فورس تھی وہ اس حوالے سے کوئی تجربہ نہیں رکھتی تھی کہ ہم نے الیکشن کس طرح کرنا ہے. تیسری وجہ قبائلی علاقہ جات میں جو انضمام کے بعد جو تھوڑی سی پیچیدگی تھی اس کے حوالے سے بھی صوبائی حکومت کے تھوڑے سے تحفظات تھے کہ انضمام کے حوالے سے ہمارے جو پروگرام ہیں ابھی تک فائنل نہیں ہوئے. تو انہوں نے 6 نکات پیش کیے الیکشن کمیشن کو، وہ الیکشن کمیشن نے پھر ان کی جو ریکمنڈیشن تھی اس کی روشنی میں صوبائی الیکشن ملتوی کیے. چونکہ حالات ٹھیک نہیں تھے، ایک شارٹ ٹائم تھا، ملٹن ایکٹیویٹیز کی وجہ سے خدشات تھے کہ اس الیکشن میں بہت سارے نقصانات ہو جائیں گے، اور آن ٹرین جو ہماری فورسز تھی اس کی وجہ سے، اور جو فورسز کی کمانڈ تھی وہ ڈپٹی کمشنر کے پاس تھی، اس کو پولیس کے پاس کرنے کے لیے انہوں نے 20 دن کا ٹائم مانگا ہے، جو مختصر ٹائم ہے. اس میں یہ سارے خدشات بھی دور ہو جائیں گے اور ان شاء اللہ قریب یہ الیکشن ہو جائے گا.
آفریدی صاحب، سوال یہ پیدا ہوتا ہے کہ میں آپ کی موجودگی کا فائدہ اٹھاتے ہوئے جب پچھلے سیگمنٹ میں گفتگو اس سے بھی بات کر لیتا ہوں، کیونکہ ہمارے پاس پی ٹی آئی کی نمائندگی موجود نہیں تھی، کہ اب تک ظاہر 1 سال ہو چکا ہے اور تنقید یہ ہو رہی ہے آپ کی حکومت پر کہ آپ لوگ معاملات کو سنبھال نہیں پا رہے، چاہے اکانومی کی بات ہو، اور اب آپ نے خود لا اینڈ آرڈر کی بات اس حوالے سے کر دی اس خطے میں، اور سیاسی استحکام. تو کیا وجہ ہے کہ پی ٹی آئی کی اب کی حکومت کی وہ سمت، جو انڈیپینڈنٹ اینالسٹس ہیں وہ یہ کہہ رہے ہیں کہ پی ٹی آئی کی حکومت وہ سمت متعین نہیں کر سکی، اس طرح سے پی ٹی آئی کی حکومت ابھی تک پرفارم نہیں کر رہی ہے جس کے اس نے وعدے کیے تھے، اور نظر بھی نہیں آ رہا کہ آگے کر پائیں گے، یہ تنقید ہو رہی ہے آپ کی حکومت پر.
دیکھو، ایک تو خیبر پختونخوا کی بات ہے، ایک ضم اضلاع کی بات ہے. دیکھو، ضم اضلاع میں جو انضمام کے بعد جو یہ آئی جی آر تھا جو پیر عدالت نے اس کو ختم کر کے پھر سے حکومت کو جو اختیارات دیے ہماری صوبائی حکومت کو، اس کے بعد اگر آپ دیکھیں تو ہم نے انضمام کو صحیح معنوں میں نافذ کیا اور جتنے بھی ڈپارٹمنٹ تھے وہ صوبے میں ضم کروایا، مرج کروایا. تو یہ صوبائی حکومت کی کارنامے ہے، اور انہوں نے صحت کارڈ جاری کیا، انہوں نے تعلیم کے لیے پورا پلان بنایا، انہوں نے صحت کے لیے اقدامات اٹھائے، انہوں نے جو ہے نا یہ ہمارے جتنے بھی اضلاع تھے ان سے ساری ریکمنڈیشن ایم این ایز اور ڈی سی کے تھرو اکٹھے کر کے 10 سالہ ڈیولپمنٹ پروگرام لانچ کیا. تو یہ سارے جو آلات آپ کے سامنے تھے کہ 70 سال سے قبائلی علاقوں میں جو ایف سی آر تھا، جو پاٹا ایک زپر بفر زون کے طور پہ جانا جاتا تھا، اور وہاں پہ جو کرپشن کے اڈے تھے، تو یہ سب کے سامنے ہیں. ان سب آلات کو 4-5 مہینے میں سیدھا کرنا یا ان معاملات کو ٹھیک کرنا یہ بڑا مشکل کام ہے جو پی ٹی آئی حکومت نے کر دیا ہے. ابھی ایک جگہ پہ بھی ڈاؤٹ نہیں ہے، سارے معاملات ٹھیک چل رہے ہیں. ایک جو خدشات تھے کہ لیویز کو پولیس میں ضم کر کے ان کو جو ٹرین کرنا تھا وہ درمیان میں سے رہ گیا ہے، اور جو ملٹن ایکٹیویٹیز ہے یا جو بم بلاسٹ ہے وہ تو ساری دنیا میں किसी भी जगह पे इसी तरह बम ब्लास्ट हो सकते हैं, लेकिन जो मुनज़्म तरीका था पहले पाटा में कि वहाँ पे मिलिटेंट एक्टिविटीज एक मुनज़्म तरीके से होते थे, तो अभी वो नहीं हो रहे और ये थोड़े बहुत वाक़ तो हर जगह पे होते हैं। तो मैं समझता हूँ कि सूबाई हुकूमत पूरी तरह कामयाब है और उन्होंने कबाइलों की डील भी जीत ली है, उन्होंने जो पाटा में जवानों के लिए कर्जे का ऐलान किया है, उन्होंने जो सेहत कार्ड जारी किया है, उन्होंने जो सारे पुलिस लीविस को पुलिस में जम किया है, उन्होंने जो तमाम डिपार्टमेंट को सूबे में मर्ज किया है, और उन्होंने जो डी सी और ई सी ओ पी ए ए पी ए जो उनका किरदार था उसको महदूद करके ये बड़ा कारनामा किया है। पहले इनके रहों करों पे जो भी लोग होते थे उनसे पैसे लेते थे, उनके जिंदगी के पैसे करते थे, अदल या मफलूस।
मैं लतीफ अफरीदी साहब को शामिल करना चाहूंगा गुफ्तगू में। लतीफ अफरीदी साहब, इकबाल साहब फरमा रहे हैं कि कारनामा अंजाम दिया है, वो अपने इकदाम को कारनामा करार दे रहे हैं, आपकी नजर में ये कारनामा है या कुछ और?
नहीं, ये तो खैर कारनामे तो इनको करने चाहिए, और जो उस मुल्क की सूरत हाल है वो तो कारनामे किया कि खुदा अल्लाह बचाए इस मुल्क को, बहुत बुरी हालत है। बजट का हाल आपने सुनाया और हम देख रहे हैं कि हर महाज पे ये हुकूमत नाकाम हो रही है। बदकिस्मती है, उसकी कामयाबी होनी चाहिए लेकिन वो नहीं होती। असल वजह ये है जो ये क्या फरमाते हैं कि एक तो पीटीआई की हुकूमत जो अमूमन उनकी कारकर्दगी है उससे लोग मायूस हुए, दूसरी बात यह है कि पीटीआई की सूबाई हुकूमत ने सूबा खैबर पख्तूनख्वा में पीटीआई की हुकूमत को इस हद तक होश नहीं रहा कि ये कबायली जो अजला हुए जम किए गए अजला है ये इस सूबे का हिस्सा है। इसलिए जब तक इमरान खान खुद नहीं गए एक दो जगह चले गए तो सूबाई हुकूमत ने उस तरफ कोई तवज्जो ध्यान नहीं दिया। अब इनको ये जो टाइम की जरूरत थी, इन्होंने बड़े अजीब अजीब गैर मंतकी बातें की कि ये जो इकबाल भाई ने कहा कि छह बातें थी, छह वजूहत थी कि जी यहाँ पे दहशतगर्दी है और फलाना है और टिमकाना है। ये सरासर ऐसी बातें हैं जो नाकाबिले यकीन है। कबायली इलाकों में लेवीज ने, खासदारों ने 1996 से जब पहली बार बालिग रायदही का हक उनको दिया गया तो वहाँ इलेक्शन हो रहे हैं और वो बहुत पीसफुली और बहुत कामयाब तरीके से वो इंतखाबात हो चुके हैं। लेकिन
लतीफ साहब ये फरमाइए कि
जो आईजी
मैं एक अगर आपसे पूछना चाह
रहा था जो अब उस पे कह रहे हैं कि ये तैयार नहीं है, उस आईजी को इसी हुकूमत में बाद लोगों ने साजिश करके उसको तब्दील किया।
लतीफ साहब तो ये फरमाइए,
कोई ऐसी बात
अगर,
नहीं है।
अगर मैं अर्ज कर सकूं, ये बताइए, ये कह रहे हैं कि कुछ दिन के लिए ही मौखर किया है हमने इंतखाबात को।
मौखर सिर्फ 20 दिन के लिए किया, यानी पहले 2 जुलाई को होने थे, अब वो 20 जुलाई को होंगे।
जी, जी, जी।
तो ये जो 18 दिन का उन्होंने ज्यादा इजाफी टाइम दिया, इसकी वजह ये है कि आईन में जो 25वीं तरमीम थी उसमें लिखा गया है कि 25 जुलाई यानी जनरल इलेक्शन जो हुए थे 25 जुलाई 2018 को, तो उससे एक साल के अंदर आईन में लिखा गया है कि इंतखाबात हो, सूबाई इंतखाबात होंगे, तो इसीलिए ये उसको 25 जुलाई से आगे नहीं ले जा सकते। लेकिन ये जो 18 दिन इनको मिले, इस दौरान अगर सेनेट में वो कानून पास हुआ जिसमें मजीद सीटें यानी 16 की बजाय 24 सीटें रेगुलर सीटें कबायली इलाकों के लिए तजवीज़ शुदा है, तो फिर 6 महीने और इनको मिल जाएंगे और शायद पीटीआई को की हुकूमत को फिर ज्यादा टाइम मिलेगा कि वो अच्छे कैंडिडेट खड़ा कर सके। अब तो इनको ये मसला है कि इस सारे कबायली इलाकों में इनके इक्का दुक्का शायद कोई कैंडिडेट आए, इम्कान है कि ज्यादा से ज्यादा आजाद उम्मीदवार जो हैं वो कामयाब हों।
बिल्कुल मुख्तसरन, चूंकि आपने ये पॉइंट रेस किया है, मैं चाहूंगा कि इकबाल अफरीदी साहब इस पर रिस्पॉन्ड कर दें। लतीफ अफरीदी साहब जी फरमाइएगा।
मैं अर्ज करना चाहता हूँ जी, पहली बात तो ये है कि हमारे लतीफ अफरीदी एडवोकेट साहब बड़े मोहतरम मशर है और हम इसकी बड़ी कदर करते हैं, लेकिन سیاسی اختلافات موجود ہے وہ اپنی جگہ پہ. میں عرض یہ کرنا چاہوں گا کہ 2013 الیکشن میں جب لیوی اور خاصہ داروں کی زیر نگرانی یہاں پہ الیکشن ہوا تھا تو میرے بیٹے کو گولی مار دی گئی تھی اور وہاں پہ میں کینڈیڈیٹ تھا پی ٹی آئی کا, تو یہ حالت تھی. وہاں پہ جتنے بھی ہمارے بکسے تھے ان کو توڑ دیا گیا تھا, وہاں پہ جتنے بھی ہمارے لوگوں تھے اس کو فائرنگ کر کے بھگایا گیا تھا. تو یہ وہ الیکشن تھا کہ وہ بالکل میرے کوئی 76,000 متاثرین تھے, وہ متاثرین کسی کو 1 کروڑ پہ 1 فٹ دینے کو تیار نہیں تھا, نہ سوائے میرے کے. تو یہ جو کہہ رہے ہیں کہ پہلے بہت اچھے الیکشن ہوئے ہیں لیویز اور خاصہ داروں کی زیر نگرانی, تو یہ ایک تو بات تو یہ ہے. دوسری بات یہ ہے کہ یہ پہلی حکومت نہیں ہے پاکستان میں, اس سے پہلے بھی بہت ساری حکومتیں گزری ہیں اور ان کی جو کردار تھی, ان کی جو مفادات کی جو باتیں تھی, ان کی جو بجٹ تھی, ان کی جو خرید و فروخت اور ان کی جو قبائلوں کے ساتھ ظلم و پریشانی تھی, وہ سب کے سامنے ہیں. یہ بات اب بھی سارے قبائل جانتے ہیں کہ جب ان پی کی حکومت نہیں تھی اور اسفند یار ولی نے کہا تھا کہ میں جب ہماری اس سرخ جھنڈے کی حکومت آئے گی تو میں ایک ایک قبائل کا بدلہ تیرے جرنیل سے تم سے لوں گا. جب ان کی حکومت آئی تو انہوں نے کلم کلا کہا کہ وزیرستان سے باجوڑ تک جتنا ملٹن آپریشن ہو رہا ہے, ملٹن کے خلاف آرمی آپریشن ہو رہا ہے, تو اس کی ہم کلم کلا حمایت کا اعلان کرتے ہیں.
اقبال صاحب, اس وقت ہمارے پاس اے این پی کی نمائندگی موجود نہیں ہے, آپ ان سے منسوب کر کے جو بات کر رہے ہیں, ہمارا پلیٹ فارم حاضر ہے اگر اے این پی اس پر رسپونڈ کرنا چاہے. آپ نے اسے منسوخ کر کے جو بات کی ہے, ہمارے سیگمنٹ کا
میں صرف یہ بات واضح کر دینا چاہتا ہوں.
ویری کوئکلی, وی اونلی ہیو ا فیو سیکنڈز.
وفاقی حکومت نے کابینہ میں 10% ان کی تنخواہوں میں کمی کر دی ہے اور صوبائی حکومت نے اسی طرح جو ہے نا عمل دہرائی ہے.
بہت بہت شکریہ آپ کا اقبال آفریدی صاحب اور لطیف آفریدی صاحب, میں دونوں مہمانوں کا شکریہ ادا کرنا چاہوں گا. معذرت چاہتے ہیں کہ ہمیں اس سیگمنٹ کو یہیں ختم کرنا پڑ رہا ہے, حالانکہ گفتگو بھی جاری تھی, لیکن چونکہ پروگرام کا وقت محدود ہے اور اس سیگمنٹ کا وقت بس اتنا ہی تھا, ہمیں اپنے اگلے سیگمنٹ کی طرف بڑھنا ہوگا. ہم لیں گے ایک مختصر سا وقفہ اور اس کے بعد ہم اپنے اگلے سیگمنٹ میں بات کریں گے انگلینڈ میں جاری کرکٹ ورلڈ کپ کے بارے میں, اور آج جو میچ ہو رہا ہے پاکستان آسٹریلیا اس سے شروعات کریں گے اور پھر پورے ورلڈ کپ کے حوالے سے بھی بات کریں گے. ہمارے ساتھ رہیے گا.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
وائس آف امریکہ کی اردو سروس کے پروگرام جہاں رنگ میں ایک مرتبہ پھر خوش آمدید. میں ہوں آپ کا میزبان کوکب فرشوری اور آپ یہ پروگرام واشنگٹن اسٹوڈیو سے براہ راست سن رہے ہیں. جیسا کہ میں نے بریک پہ جانے سے پہلے کہا تھا کہ ہم بریک کے بعد بات کریں گے کرکٹ ورلڈ کپ کے بارے میں, اور ہمارے ساتھ اس ٹاپک پر بات کرنے کے لیے بہت ہی موزوں گیسٹ موجود ہیں. معروف کرکٹ کامنٹیٹر کسی تعارف کے محتاج نہیں, حسن جلیل صاحب. حسن صاحب, ویلکم ٹو دی شو.
تھینک یو ویری مچ, بہت شکریہ.
سب شروع کرتے ہیں آج کے میچ سے. ظاہر ہے اسکور آپ کے سامنے ہوگا, میرے بھی سامنے ہے. 168 رن ہیں, 6 آؤٹ ہیں, 30.5 اوور, یعنی 31 اوور کی لاسٹ بال ہے. کیا لگ رہا ہے اس وقت, اس میچ کو پہلے کیسے اینالائز کریں گے آپ سچویشن کو؟
بڑا مایوس کیا پاکستان نے, ایک مرتبہ پھر انہوں نے اپنے انپریڈکٹیبل ہونے کا ثبوت دیا. حالانکہ میں سمجھتا ہوں اس گراؤنڈ پر, چونکہ یہ چھوٹا گراؤنڈ ہے تو اس پہ یہ اسکور اتنا بڑا نہیں تھا اور بڑی آسانی سے چیز کیا جا سکتا تھا. اسٹارٹ بہت اچھا تھا اور لیکن جس طریقے سے ہمارے بیٹسمین آؤٹ ہوئے, ایک دفعہ پھر یہ اندازہ ہوتا ہے کہ ہم سچویشن کو, بالرز کی ٹیکنیک کو اور وقت کی ریکوائرمنٹ کو سامنے نہیں رکھتے. آپ دیکھیے کہ 3-4 پلیئرز تو آپ کے ایک ہی جگہ آؤٹ ہوئے, باؤنڈری لائن پر کیچ ہوئے, تو آپ کو سمجھ اتنا اسکور نہیں تھا. اگر آرام سے آپ کھیلتے 30 اوورز تک آپ کا ٹارگیٹ ہوتا کہ ہم 150 رنز بنا لیں گے, دیٹ وڈ ہیو بین انف, کیونکہ بعد میں آپ کا وکٹیں ہوتی. اب تو سچویشن بہت خراب ہے کیونکہ اب آپ کے پاس کوئی بیٹسمین نہیں ہے, آگے 4 بالر ہیں, اگر یہ سرفراز آؤٹ ہو جاتے ہیں اس کے بعد کچھ ہے ہی نہیں.
تو یہ بتائیے کہ یہ جو بیلنس رکھنا ہوتا ہے حسن صاحب, ظاہر ہے آپ اتنے عرصے سے کرکٹ کو فالو کر رہے ہیں, آپ نے ٹیمز کے ساتھ ٹریول بھی کیا ہے, کمنٹری بھی آپ کرتے ہیں, یہ جو بیلنس ہوتا ہے کہ آپ کو خاص کر ون ڈے کرکٹ میں, ظاہر ہے ون ڈے لمیٹڈ اوور کرکٹ میں یہ بیلنس رکھنا ہوتا ہے کہ آپ اسکور کرتے رہیں اور آپ کا جو رن ریٹ, ریکوائرڈ رن ریٹ ہے وہ اوپر بھی نہ جائے, تو آپ کو لگتا ہے کہ اس بیلنس کو مینٹین کرنے میں وکٹیں ضائع ہوئی ہیں؟
اصل میں دیکھیے ہماری پرابلم ایک تو ہمارا ٹیمپرامنٹ ہے اور دوسرے ہم پلاننگ نہیں کرتے. دیکھیے اب آج کل بہت یہ انڈسٹری ہو گئی ہے کرکٹ, اور آپ نے دیکھا ہوگا بہت ہی ہائی ٹیک طریقے سے اب کھیلا جاتا ہے, ایک ایک اوور پلانڈ ہوتا ہے. آپ نے انڈیا کی مثال میں یہاں دوں گا کہ آپ نے انڈیا کے اوپنرس نے جس طرح بیٹنگ کی کہ دیکھیے انہیں پتا تھا دو بالر خطرناک ہیں, کمنس اور اسٹارک. انہوں نے اسٹار کمنس کا پتا تھا کہ پانچ پانچ چھ چھ اوور کرائیں گے, انہوں نے وہ دس اوور نکال دیے. اس کے بعد ان کو پتا تھا کہ ویک بالنگ اٹیک ہے, انہوں نے اس پہ اٹیک کیا. ہماری پرابلم کیا ہوتی ہے, ہم کھیلتے ہیں نیچرل اسٹرنگ سے, دو تین اسٹروک لگ گئے تو ہم سمجھتے ہیں بس جی اب ہم تو بادشاہ ہیں. اب ایک ایک رن, ایک ایک گیند آپ کو پلان کرنی چاہیے, اور اس وقت پاکستان کے پاس بڑا اچھا موقع تھا جس طریقے سے شروع میں کھیل رہے تھے. جیسے بابر اعظم بہت ٹیلنٹڈ پلیئر ہیں, یہ دنیا ساری دنیا مانتی ہے کہ اس وقت دنیا کے ٹاپ پلیئرس میں ہیں, لیکن دا وے وہ ایک اننگ میں آپ فلو میں آ چکے ہیں, اتنا اچھا اسٹروک کھیل رہے ہیں, آپ کو غیر ضروری شاٹ کھیلنے کی ضرورت ہی نہیں ہے, تو بس ہم اس کا شکار ہوتے ہیں اپنی خود اعتمادی کا.
یہ تو آج کا میچ ہو گیا اور اب تھوڑی دیر میں مزید صورتحال واضح ہو جائے گی. جیسا کہ اس وقت آپ نے کہا کہ اس وقت جو سچویشن ہے وہ پاکستان کے لیے اتنی موافق نہیں ہے. اوور آل بات کرتے ہیں ٹیمز کی, جو اس وقت پوزیشن ہے پوائنٹس ٹیبل, ظاہر ہے وہ ہم دیکھ رہے ہیں, اس میں نیوزی لینڈ ٹاپ پر ہے, نیوزی لینڈ نے اپنے میچز جیتے ہوئے ہیں, لیکن ان کے ابھی بہت سے ایسے میچز باقی ہیں جس کے بارے میں ابھی کوئی پیشن گوئی نہیں کی جا سکتی. مثلاً انہوں نے انگلینڈ سے نہیں کھیلا, آسٹریلیا سے نہیں کھیلا. آپ کے خیال میں نیوزی لینڈ اپنی اس پوزیشن کو مینٹین کر سکے گا؟
نہیں, آپ نے بڑی اچھی بات کی, کیونکہ ابھی اسٹرانگ ٹیموں کے ساتھ ان کا مقابلہ ہوا نہیں ہے. اصل میں ججمنٹ ہوگا جب وہ مضبوط ٹیموں کے خلاف آئیں گے, کہ ابھی دیکھیے پاکستان سے بھی ان کا میچ نہیں ہوا, انڈیا سے ان کا میچ نہیں ہوا, انگلینڈ سے ان کا میچ نہیں ہوا, آسٹریلیا سے ان کا میچ نہیں ہوا, تو ابھی جو مضبوط ٹیمیں ہیں وہ باقی ہیں. لیکن اچھی ٹیلنٹڈ سائڈ ہے, بڑی اچھی آل راؤنڈ سائڈ ہے, اور میں سمجھتا ہوں کہ جو چار اگر سیمی فائنل کے لیے ہم جو پانچ چھ ٹیمیں ہم ٹپ کر رہے ہیں کہ ان میں سے چار ٹیمیں پہنچیں گی, ان میں نیوزی لینڈ بھی شامل ہے.
ابھی تک کی جو کارکردگی رہی ہے ٹیموں کی, حسن صاحب یہ فرمائیے کہ اس میں کس ٹیم سے آپ کو لگا کہ اس نے انڈر پرفارم کیا ہے, اور کس ٹیم سے آپ کو لگ رہا ہے کہ وہ اپنی جو ایکسپیکٹیشن سی اس سے وہ اوور آؤٹ پرفارم کر رہی ہے؟
دیکھیے جب یہ ٹورنامنٹ شروع ہوا اس وقت بھی لوگوں کا خیال تھا, مثلا جیسے انڈیا کی ٹیم بہت مضبوط ٹیم ہے اور وہ ٹیم تینوں ڈپارٹمنٹس میں میں سمجھتا ہوں اسٹرانگیسٹ پاسبل لائن اپ ہے, تو انڈیا کی ٹیم فیورٹ ٹیموں میں سے تھی اور اس نے اپنی توقعات کے مطابق پرفارم وہ کر رہے ہیں. آسٹریلیا کی ٹیم کے بارے میں کوئی بہت ہائی ہوپس نہیں تھی, لیکن میں سمجھتا ہوں کہ وہ وارنر کے بعد اور اسمتھ کے آنے کے بعد ان کی ٹیم میں بڑا فرق پڑا ہے اور وہ اس کا ایڈوانٹیج لے رہے ہیں. ساؤتھ افریقہ نے بڑا مایوس کیا ڈی ویلیئرز کے آؤٹ ہونے کے بعد, لگتا ہے کہ ساؤتھ افریقہ کی ٹیم اس میں سے جیسے جان نکل گئی ہے, انہوں نے مایوس کیا. انگلینڈ کی ٹیم ابھی بھی مضبوط ہے, ٹھیک ہے وہ پاکستان سے ہار گئے, لیکن میں سمجھتا ہوں ان کی بہت اچھی ٹیم ہے, اور اگر وہ میں سمجھتا ہوں کہ دو تین میچ, دو میچ اور جیتنے میں کامیاب ہو گئے تو پھر باقی ان کے لیے سیمی فائنل کی راہ ہموار ہو جائے گی. ویسٹ انڈیز کی ٹیم جو ہے اٹس اے ریویلیشن, مطلب جو جس طریقے سے وہ واپس آئے ہیں, وہ جیتے ہیں یا ہارے ہیں وہ اور بات ہے, لیکن وہ لگتا ہے کہ وہ ریوائول کی طرف جا رہے ہیں, جو اپنا ان کا سیونٹیز اور ایٹیز کا جو دور ہوا کرتا تھا سنہری دور, ان کے پاس بالنگ بھی اچھی ہے, بیٹسمین بھی ان کے پاس اچھے آ گئے ہیں, اور دیٹ از اے ڈینجرس ٹیم. باقی ٹیمیں مطلب یہ افغانستان ہوا, سری لنکا, بنگلہ دیش کی اچھی ٹیم ہے, افغانستان, سری لنکا, بنگلہ دیش, یہ ٹیمیں ایسی ہیں کہ جو مطلب چانس پہ ڈیپینڈ کرتا ہے, ایک اچھے دن پہ یہ جیت سکتی ہیں. پاکستان کا وہی مسئلہ ہے کہ آپ نے دیکھا کہ انگلینڈ کے خلاف انہوں نے کیا پرفارمنس دی, ویسٹ انڈیز کے خلاف وہ بالکل ہی بیٹھ گئے, آج آسٹریلیا کے خلاف جہاں امید تھی کہ وہ اچھا کھیلیں گے, اسکور بھی زیادہ نہیں تھا وہاں, تو اس لیے ان کے بارے میں کچھ پریڈکشن کرنا بڑا مشکل تھا.
30 seconds حسن صاحب, یہ فرمائیے کہ جو فارمیٹ کی بات ہو رہی ہے, خاص کر اس وقت جو نہیں, مجھے پروڈیوسرز کہہ رہے ہیں کہ ہم اس شو کو ہمیں یہیں پر وائنڈ اپ کرنا ہوگا. حسن صاحب بہت بہت شکریہ آپ کا. آپ سن رہے تھے وائس آف امریکہ کا پروگرام جہاں رنگ, اپنے میزبان کوکب پرشوری کو اجازت دیجیے. ہماری پروڈیوسر تھیں فائزہ بخاری, इंजीनियर पीटर हैंकली और हमारी एडिटर थी मुदस्सरा मंजर. हमारे साथ रहिएगा हमारे अगले प्रोग्राम राउंड टेबल के लिए. इस प्रोग्राम का वक्त यहीं खत्म हुआ जाता है.
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए. दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. पाकिस्तान में urduvoa.com पर बराह राह सुनिए. हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए. दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com.
अमेरिका के सदर डोनाल्ड ट्रंप और साबिक नायब सदर जो बाइडन दोनों ने मंगल के रोज मगरबी रियासत आयोवा में लोगों को अपने अपने सियासी पैगाम दिए, जिनमें उन्होंने ये यकीन दिलाने की कोशिश की कि वो सन 2020 के सबसे मौजूद उम्मीदवार हैं. जब से बाइडन ने सन 2020 की सदारती दौड़ में शामिल होने का ऐलान किया है, उसी वक्त से ट्रंप और बाइडन एक दूसरे के खिलाफ तंज या बातों का तबादला करते रहते हैं. नामानिकार सलाती साहू की रिपोर्ट में बताया गया है कि एक दूसरे पर इन हमलों में ऐसे में और भी शिद्दत आ गई जब दोनों एक ही दिन एक ही रियासत में लोगों के सामने पेश हुए. मजीद तफसीलात बयान कर रहे हैं कमर अब्बास जाफरी.
आयोवा में मंगल के रोज सदर ट्रंप के जहन पर वाज़ह तौर से 2020 का सदारती इंतखाब छाया हुआ था. रिपब्लिकन सदर, जो कि तवक्को है कि दोबारा सदारती इंतखाब लड़ेंगे ओबामा हुकूमत के रिकॉर्ड को मतून करने, और साबिक नायब सदर जो बाइडन की तोहिन करने के हर मौके से फायदा उठाते हैं. उन्होंने कहा,
America must never again be held hostage to foreign suppliers of energy as we were under the Obama Biden Sleepy Joe.
अमेरिका को अब आइंदा फिर कभी भी तवानाई के गैर मुल्की फराहम कुनंदगान का यरगमाल नहीं होना चाहिए, जैसा कि ओबामा बाइडेन के सोते हुए ग्रुप के दौर में था. सुन रहे हो ख्वाबीदा जो, ये थे सदर ट्रंप. अपने हक में ट्रंप की सबसे बड़ी दलील अमेरिका की इक्तिसादी पैदावार है, लेकिन महसूलात से मुतालिक उनकी पॉलिसियों ने अमेरिकी काश्तकारों और कुछ मैन्युफैक्चरर्स को नुकसान पहुंचाया है, जिससे ये खदशात पैदा हो रहे हैं कि अमेरिकी मईशत फिर खराब हो सकती है. जबकि ट्रंप का स्टार है, ये महसूलात से अमरीकी काश्तकारों को फायदा पहुंचेगा. उनका कहना था कि हम अरबों ले रहे हैं और इनमें से बेशतर महसूलात कीमत में ले रहे हैं. हमने काश्तकारों को 16 अरब डॉलर दिए हैं और वो उस सबसे बड़ी रकम है जो चीन ने कभी भी आपकी पैदावार खरीदने के लिए इस्तेमाल की. कबल अज दिन में ट्रंप ने बहुत सारी ट्वीट में अपनी दोबारा इंतखाबी मुहिम के सिलसिले में एतमाद का इजहार किया, जिसमें उनकी तौसीख करने वाला एक हालिया जायजा भी शामिल था, जो कि रास्मुसन रिपोर्ट के मुताबिक 50% के करीब था. उधर क्यूनेपिएक यूनिवर्सिटी के सर्वे के मुताबिक जो मंगल को शाये हुआ, उसमें मुल्की सतह पर बाइडन को ट्रंप पर 13 पॉइंट की सबकत दिखाई गई है. और बाइडेन ने मंगल को अव्वलीन वक्त आयोवा का अपना दो रोजा दौरा ट्रंप की क़यादत के अंदाज को हदफ बनाकर शुरू किया. उन्होंने कहा,
I think he's genuinely a threat to our core values and he's a threat to our standing in the world on the D-Day ceremonies. The D-Day ceremonies. It was astounding to me that he was tweeting attacks on everybody from the mayor of London.
मैं समझता हूँ कि वो वाकई हमारी बुनियादी अकदार के लिए खतरा है और वो दुनिया में हमारी जो हैसियत है उसके लिए भी खतरा है. डी डे की तकरीबात के दौरान मेरे लिए ये हैरान कन बात थी कि वो ट्वीट के जरिए लंदन के मेयर से लेकर अमरीकी अदाकारा पैट पिटलर तक हर एक पर हमले कर रहे थे. ये कह रहे थे साबिक नायब सदर जो बाइडन. उन्होंने महसूलात के बारे में सदर ट्रंप के दावों को भी गलत करार दिया और कहा कि हकीकत ये है कि वो हाल ही में मैक्सिको के खिलाफ महसूलात आयद करने की अपनी धमकी से पीछे हट गए हैं, क्योंकि उन्हें एहसास हुआ है कि हो सकता है कि इस तरह वो मिशिगन, ओहायो और आयोवा में हार जाएंगे. इस वक्त बाइडन और ट्रंप अपनी अपनी पार्टियों में सबसे आगे हैं, لیکن نومبر 2020 اب بھی بہت دور ہے اور 2016 کے انتخابات نے یہ ظاہر کر دیا ہے کہ آخری لمحات کی اچانک حالات کی تبدیلی کو بھی نظر انداز نہیں کیا جا سکتا۔ قمر عباس جعفری، اردو وی او اے، واشنگٹن۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔
اب ہم شامل کریں گے آپ کی کالز اس پروگرام میں۔ ہماری فون لائنز کھلی ہیں، ڈائل کیجئے ہمارا ٹول فری نمبر 0800-777-8799۔ تو پھر کال کیجئے اور بن جائیے ہمارے اس پروگرام کا حصہ۔